यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाइली। समाचारको शुरूमा प्रमुख समाचार। बड़ा दशैं अन्तर्गत आज नवदुर्गा भवानीको विशेष पूजा आराधना गरी महानवमी पर्व मनाइयो। यस वर्षको विजयादशमीको टीकाको शुभ साहित भोलि बिहान 10:02 देशभर आज 455 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमणका कारण थप 8 जनाको मृत्यु। मुगुमा 32 जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन। र ताइवानको काओसिउङ शहरस्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा 46 जनाको मृत्यु।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपालीहरूको महान चाड बड़ा दशैं अन्तर्गत महानवमी पर्व आज नवदुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइएको छ। महानवमीका दिनमा दशैं घर र कोत लगायत देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र रागोको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत एवं देवी स्त्रोत पाठ गरिन्छ। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ। दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणा समेत दिइन्छ। यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ। आजै हनुमान ढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्माहरूमा बाजागाजा सहित जंगी निशाना पूजा र कोत पूजा गर्ने प्रचलन रहेको छ। महानवमीका दिनमा मात्र खुल्ने हनुमान ढोका दरबार स्थित तलेचु भवानी मन्दिरमा पूजा आराधना एवं दर्शन गर्न आज बिहान 4 बजेदेखि नै भक्तजनहरूको लाम लागेको थियो। तलेचु भवानी मन्दिर वर्षमा एक दिन आज मात्र भक्तजनका लागि खुल्ला गरिन्छ। गत वर्ष भने कोरोना महामारीका कारण मन्दिर भक्तजनका लागि खुल्ला नगरिएकोमा यस वर्ष कोरोना जोखिम कम रहेको र धेरैले खोप लगाएकाले स्वास्थ्य सुरक्षाको विधि अप्नाएर मन्दिर खुल्ला गरिएको हनुमान ढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिनुभयो। यसैगरी हरेक वर्ष महानवमीको दिनमा मात्रै वर्षको एक दिन सर्वसाधारणका लागि खुल्ला गरिने भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिर पनि यस वर्ष सर्वसाधारणका लागि खुल्ला गरिएको छ। कोरोनाका कारण गत वर्ष बन्द रहेको मन्दिर यस वर्ष सर्वसाधारणका लागि खुल्ला गरिएको तलेजुका मूल नायके नरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो। महानवमीका दिन मन्दिरमा तलेजु भवानी प्रकट हुने जनविश्वासका आधारमा यस दिन सर्वसाधारणको घुइँचो लाग्ने गर्दछ। कोरोना भाइरसको प्रभावका कारण यस वर्ष पनि तलेजुमा बलिरहित औपचारिक पूजा मात्रै गरिएको जोशीले जानकारी दिनुभयो। हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म जीवित कुमारीलाई तलेजु स्थित दशैं घरमा ल्याएर तान्त्रिक विधिपूर्वक विराजमान गराई पूजा गर्ने परम्परा गर्ने चलन छ भने यो वर्ष भने टुटेको छ। कोरोनाकै कारण कुमारीलाई तलेजुमा नल्याई काठमाडौँ स्थित कुमारी घरमा राखिएको र आज नवमीमा तलेजुबाट पूजा लिएर क्वाठण्डौमै गएर कुमारी पूजा गरिएको नायके जोशीले जानकारी दिनुभयो। भोलि विजयादशमीको टीका पनि साइतमै काठमाडौँ स्थित कुमारी घरमै लगाइने भएको उहाँले जानकारी दिनुभयो। यस वर्षको दशैं टीकाको शुभ साइत भोलि बिहान 10:02 रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। समितिका अनुसार टीकाको शुभ साइत बिहान 10:02 रहे तापनि दिनभरि नै टीका लगाउन शुभ रहने र यो क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहनेछ। विजयादशमीको दिन भोलि देवी विसर्जनको साइत भने बिहान 8:19 रहेको पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। दशैं पर्वका बेला पिङ खेल्ने चलन शहरबाट विस्तारै लोप हुन थालेको छ। व्यस्त जीवनशैली, खुला ठाउँको अभाव र भवनहरूको साँघुरिएको काठमाडौँ उपत्यकामा अचेल दशैंमा केटाकेटीहरू पिङ खेलेर रमाउन छाडेका छन्। यशोदा अधिकारीको एक रिपोर्ट।
राजेश पायल राईले गीतमा भने जसरी अचिल शहरमा लिङ्गेपिङ मचिन छोडेको छ। घटस्थापनासँगै शुरू हुने लिङ्गेपिङको रौनक गाउँघरमा बाँकी रहे पनि काठमाडौँ उपत्यका जस्ता शहरबाट भने हराउन थालेको छ। कतै कतै पिङ भेटिए पनि पहिला झैं सबैजना एक ठाउँमा जम्मा भएर सामूहिकता दर्शाउँदै रमाइलो गर्ने संस्कृति पाइन छोडेको छ। वर्षमा एकपटक धरती नटेक्नु भन्ने पुरानो मान्यताका आधारमा एकपटक भए पनि पिङ खेल्नै पर्ने चलन छ। दशैंमा खेलिने पिङको वैज्ञानिक महत्व रहेको बताउनुहुन्छ संस्कृतिविद प्राध्यापक डाक्टर जगमान गुरुङ।
बर्खाभरि हिलोमा चोबलिएको छ, पानीमा रुजेको छ, कटेरामा चाहिँ गोरुसँगै सुत्नुपर्छ किसानहरू। तागत भर्न चिसो फाल्नलाई टन्न कोख पुग्ने गरेर घाटीसम्म आउने गरेर मासु र भात खाएर, मासु र भात खाएर सुतेपछि त मासु त पच्दैन। मजाले लिङ्गेपिङ खेलेपछि मासु र भात पनि पच्यो, अनि बर्खामा चाहिँ सिकुटिएको चाहिँ मांसपेशीहरू पनि फुक्यो, गुजुल्टिएको नसाहरू पनि तन्क्यो, अनि मुटुको चाल पनि बढ्यो, श्वास प्रश्वास बढ्छ बल परेपछि। त्यस्तो किसिमको विज्ञान छ लिङ्गेपिङमा।
पहिले पहिले मनोरञ्जनका कुनै साधन नभएका बेला मानिसहरू दशैंका बेला पिङ खेलेर मनोरञ्जन लिने गर्थे। इतिहासविद प्राध्यापक डाक्टर दिनेश राज पन्त पिङ खेल्ने चलन कसले कहाँबाट शुरू गर्यो भन्ने इतिहासहरूमा उल्लेख नभए पनि दशैं मनाउन थालेदेखि नै पिङको चलन चलिआएको बताउनुहुन्छ।
नेपालको इतिहासमा चाहिँ डकुमेन्टेशनहरू राम्रो नभएनाले छ्याक्कै भन्न सक्ने अवस्था त थिएन। जहिलेदेखि चाहिँ यो दशैं चाहिँ चल्ने कुराहरू शुरू हो, यसमा चाहिँ महत्वपूर्ण अङ्गको रूपमा चाहिँ रहिरहेको कुरा हो यो।
त्यसो त दशैंको पिङमा सामूहिक सद्भावका साथ साथै सबै जात जाति अटाउँछन्। बाल बालिका, युवा युवती र वृद्ध वृद्धाहरूले पनि पिङमा रमाउने गरेको पाइन्छ। पहिले पहिले शहरमा पनि दशैंमा हालेको पिङ तिहारसम्मै खेलिने गर्थ्यो। जनघनत्व बढ्दै गएको काठमाडौँ उपत्यकामा केही समय अघिका दशैंहरूमा लिङ्गे पिङ देखिन्थे भने अहिले शहरमा पिङ देख्न मुस्किल पर्छ। बाबियोलाई बाटेर बनाइने लिङ्गे पिङ खाली जमिनमा बाँसका चारवटा लिङ्गा गाडेर दुई दुईवटाको टुप्पोलाई एक ठाउँमा बाँधेर तयार पारिन्छ। प्राचीन कालदेखि चलिआएको दशैंमा पिङ खेल्ने चलन जोगाउन सामूहिक जागरण आवश्यक भएको इतिहासविद पन्तको भनाइरहेको छ। गाउँघरमा समेत आज भोलि सुस्ताउँदै गएको लिङ्गे पिङ शहरबाट भने लोप हुन थालेको छ। नयाँ आविष्कारले मानिसका आवश्यकताहरू पनि फरक भइसकेका छन्। मनोरञ्जनका नयाँ तरिकाहरू भेटिन थालेपछि शहरिया जीवनबाट हराउँदै गएको पिङ खेल्ने सामाजिक परम्परा जोगाइ राख्नु जरूरी छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
राष्ट्रपति विद्यादेवी भण्डारीले साफ फुटबल प्रतियोगिताको फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकोमा नेपाली फुटबल टोलीलाई बधाई दिनुभएको छ। उहाँले साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल भएकोमा नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाड़ी, प्रशिक्षक तथा पदाधिकारीहरूलाई सामाजिक सञ्जाल ट्वीटर मार्फत आज बधाई दिनुभएको हो। राष्ट्रपति भण्डारीले खेलको फाइनल प्रतिस्पर्धामा समेत सफलताका लागि अग्रिम शुभकामना दिनुभएको छ। त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि साफ च्याम्पियनशीपको फाइनलमा पुगेका नेपाली फुटबल टीमलाई बधाई ज्ञापन गर्नुभएको छ। हिजो साँझ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेपाली टीमलाई बधाई दिनुभएको हो। उहाँले आगामी खेलका लागि पनि शुभेच्छासहित नेपाली टीमलाई प्रोत्साहन पनि प्रदान गर्नुभएको छ। हिजो भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनशीपको फाइनलमा पुगेको हो। अब फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ। बुधबार नै भारतले मालदिव्सलाई 3-1 पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्का गरेको थियो। सभामुख अग्निप्रसाद सापकोटाले कसैको दबावमा परेर राष्ट्र र जनताको हित विपरीत काम नगर्ने बताउनु भएको छ। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 4 फुलपिङ डाँडामा फ्याफुल्ला क्लब भवनको उद्घाटन एवं विजयादशमीको शुभकामना आदान प्रदान कार्यक्रममा आज सभामुख सापकोटाले 2 वर्ष यता राष्ट्रले COVID-19 प्राकृतिक विपत्ति र राजनीतिक उतार चढ़ाव जस्ता संकट बेहोर्नु परेको भए पनि ती सबैबाट क्रमशः पार पाउँदै गएको उल्लेख गर्नुभयो। नयाँ पुस्ताको उत्साह र जागरलाई खेर जान नदिन जोड़ दिनुहुँदै उहाँले उनीहरूलाई राष्ट्र निर्माणमा सहभागी हुन उत्साहित गराउनु पर्नेमा जोड़ दिनुभयो। खेल मैदान सहित सुविधा सम्पन्न 2 तले क्लब भवन, निर्वाचन विशेष कार्यक्रम अन्तर्गत सभामुखबाट 20 लाख, बागमती प्रदेश सरकारबाट 30 लाख र गाउँपालिकाबाट 5 लाख सहित 55 लाख रूपियाँ लागतमा निर्माण सम्पन्न भएको हो। ताप्लेजुङको फुङलिङ नगरपालिकाको ल्याङबामा बलेरो गाड़ी दुर्घटना हुँदा 10 जना गम्भीर घाइते भएका छन् भने 8 जना सामान्य घाइते भएका छन्। 10 मध्ये 8 जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक राकेश यादवले जानकारी दिनुभयो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ। बस दुर्घटनाको सत्य तथ्य पत्ता लगाई 10 दिनभित्र प्रतिवेदन पेश गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माको संयोजकत्वमा 3 सदस्यीय समिति गठन गरिएको कार्यालयले जनाएको छ। समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हवलदार हरि लामिछाने सदस्य हुनुहुन्छ। नेपालगंजबाट मुगु सदरमुकाम गमगढ़ी जाँदै गरेको छायानाथ रारा यातायात प्रालीद्वारा संचालित बस मंगलबार जुम्ला मुगु सड़क खण्डमा पर्ने पिनात पने खोलामा दुर्घटना हुँदा 32 जनाको मृत्यु हुनुका साथै 13 जना घाइते भएका थिए। चालकको सीटमुनिको टायर पंक्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि बस सड़क वा चालक कसको के कमजोरीका कारण दुर्घटना भएको हो भन्ने सत्य तथ्य छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा पत्ता लगाइने प्रहरी नायब महानिरीक्षक ऐरले बताउनुभयो। देशभर आज 455 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 3418 पीसीआर परीक्षण गर्दा 398 जना र 2796 एन्टिजेन परीक्षण गर्दा 57 गरी 455 जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो 24 घण्टामा कोरोना संक्रमणबाट थप 8 जनाको मृत्यु भएको छ भने यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या 11,269 पुगेको छ। आजै 804 जना संक्रमण मुक्त भएका छन्। यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या 779,154 पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या 13,853 जना रहेका छन्। त्यसमध्ये 12,791 जना होम आइसोलेशनमा रहेका छन् भने 1,062 जना संस्थागत आइसोलेशनमा रहेका छन्। संक्रमित मध्ये 310 जनाको आईसीयू र 105 जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कैलालीमा प्रहरीले भीड़भाड़ हुने क्षेत्रमा ड्रोन तथा तालिमप्राप्त कुकुर परिचालन गरी सुरक्षा निगरानी बढ़ाएको छ। चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तर्गत नेपाल भारत सीमा नाकामा कड़ाई गरिनुका साथै भीड़भाड़ हुने जस्ता सुरक्षा संवेदनशील क्षेत्रमा ड्रोनसँगै तालिमप्राप्त कुकुर मार्फत चेक जाँच थालिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सुरक्षा व्यवस्थालाई थप सुदृढ तुल्याउँदै जिल्लाभर 750 प्रहरी परिचालन गरिएको कैलाली प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो। चाडपर्वका बेला चोरी लुटपाट झैझगड़ा लगायतका आपराधिक गतिविधि हुन सक्नेतर्फ सतर्कता अप्नाउँदै यात्रुहरूको सहजताका लागि धनगढ़ी सहितका ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलौरीमा 2020 सालमा स्थापना गरिएको घटाल थान बाबा मन्दिर संरक्षण प्रवर्धन र प्रचार प्रसारको पर्खाईमा रहेको छ। सुदूरपश्चिमका प्रमुख शक्तिपीठहरूमध्ये एक मानिने घटालथान मन्दिरको पूर्वाधार निर्माण संरक्षण र प्रचार प्रसार गर्न सकेमा पर्यटन प्रवर्धनमा समेत टेवा पुग्ने सरकारवालाहरू बताउँछन्। संवाददाता हरिचन्द्र बागको रिपोर्ट।
विक्रम सम्बत 2020 सालमा कञ्चनपुरको बेलौरी स्थित कलकत्तामा स्थापना गरेको घटालथान बाबाको मन्दिर अहिले यस क्षेत्रकै सार्वजनिक मन्दिरका रूपमा रहेको छ। मूलथान डडेलधुरा जिल्लाको अमरगढ़ीमा अवस्थित रहेको र त्यहाँबाट बसाईसराई गरी अन्यत्र गएका आस्थावान नागरिकहरूले आफ्नो पाएक पर्ने स्थानमा घटालथान बाबा मन्दिर स्थापित गरेको पाइन्छ। कञ्चनपुरको बेलौरीमा घटालथान कसरी स्थापित गरियो त? मन्दिरका संस्थापक देवी बोगटी,
त्यो मन्दिरमा जान सक्दैन घटाल बाबा, कसरी म घटाललाई मानु भन्दाखेरिमा प्रकट आयो भगवान, आजदेखि यो ठाउँमा पुजेस तैले उहाँ मात्रै नसोच म यही छु, यसैलाई थपना बनाएर तेरो कल्याण हुनेछ भन्नुभयो।
मन्दिर सँगै धर्मशाला समेत निर्माण गरिएको भए पनि अहिले भने धर्मशाला जीर्ण अवस्थामा रहेको छ। घटालथान क्षेत्रको विकासका लागि स्थानीय प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै पूर्वाधार निर्माण प्रचार प्रसार र पर्यटन प्रवर्धनका काम गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ। पुनः मन्दिरका संस्थापक पद्मादेवी बोगटी र स्थानीय बासु खडायत।
सरकार, जनता, कर्मचारी, बुद्धिजीवी सबैले ध्यान दिएर यसको व्यवस्था होस्, पछि चाहिँ पर्यटकले पनि यो ठाउँमा आउन सकुन् भन्ने म यो आशा गर्दछु।
यो एउटा आस्थाको केन्द्र हो, यसमा विचाराधीन हुनु पर्यो स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारले पनि। हाम्रो चाहिँ यो मन्दिरको जीर्णोद्धारको लागि योजना कार्यक्रम ल्याइदियोस्।
भेलौरी नगरपालिकाले घटालथान मन्दिर क्षेत्रको विकासका लागि भण्डारण गृह निर्माण र मर्मत सम्भार तथा रंगरोगनको कार्य गरेको छ। त्यस्तै आगामी दिनहरूमा समेत घटालथान सहित अन्य धार्मिक क्षेत्रको प्रवर्धनका लागि स्थानीय तहले योजना बनाएको बेलौरी नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष नन्दकुमार राणाको भनाइ छ।
भण्डारण गृह नगरपालिकाले दिएको 3 लाख र वडाले रंगरोगन मर्मत सम्भार गरेको अवस्था छ। अझ पनि यसलाई अगाडि बढाउँदै लग्ने हो, पर्यटकीय हिसाबले पनि वडाले यसलाई अगाडि बढाउँदै लग्ने कुरा म भन्न चाहन्छु।
मागेको वर पाइने स्थानका रूपमा परिचित घटालथान बाबा मन्दिरमा विभिन्न समयमा पूजा आजा गर्न भक्तजनहरू पुग्ने गरेका छन्। निसन्तानलाई सन्तान र खडेरी परेको बेला पानी दिने देवताका रूपमा विश्वास गरिने घटालथानलाई सुदूरपश्चिम क्षेत्रको मुख्य धार्मिक शक्तिपीठका रूपमा लिइन्छ। हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। ताइवानको काओसिउङ शहर स्थित एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा 46 जनाको मृत्यु भएको छ भने 41 भन्दा बढ़ी मानिस घाइते भएका छन्। आवासीय भवनको 13 तलामा आज बिहानै विस्फोट भएर आगलागी भएको प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै अल्जाजिराले जनाएको छ। घटनाबारे अनुसन्धान शुरू गरिएको अधिकारीहरूले बताएका छन्। उत्तर कोरियाका वृद्ध वृद्धा र बालबालिका भोकमरीको चपेटामा परेका संयुक्त राष्ट्रसंघका एकजना विज्ञले बताएका छन्। मानव अधिकार सम्बन्धी राष्ट्रसंघीय विशेष दूतले अन्तर्राष्ट्रिय नाकाबन्दी र कोरोना महामारीमा लगाइएको सामग्री ओसार पसार प्रतिबन्धहरूले उत्तर कोरियामा चरम खाद्यान्न संकट आएको उनले बताएका छन्। यस्तो अवस्थालाई ध्यान दिएर उत्तर कोरियामाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दी हटाउनुपर्ने उनको सुझाव छ। यो वर्ष उत्तर कोरियाली नेता किम जोङ उनले समेत मुलुकमा खाद्यान्न संकट आएको स्वीकार गर्नुभएको थियो। विश्वका 20 धनी राष्ट्रहरूले यो वर्ष वायुमण्डलमा सबैभन्दा बढ़ी कार्बन उत्सर्जन गरेको एक अध्ययनले देखाएको छ। क्लाइमेट ट्रान्सपरेन्सी रिपोर्टले सार्वजनिक गरेको अध्ययनमा गत वर्ष कोरोना लकडाउनले कार्बन उत्सर्जन 6% घटेको भए पनि यो वर्ष फेरि बढ़ेको उल्लेख छ। चीन, भारत, अर्जेन्टिनाले सन् 2019 तोकिएको कार्बन उत्सर्जन स्तर पार गर्ने देखिएको छ। अधिकारीहरूले जैविक इन्धनको बढ़दो प्रयोगले विश्वको तापक्रम नियन्त्रणमा राख्ने प्रयास ओझलमा परिरहेको बताएका छन्। नर्वेमा एकजना व्यक्तिले धनुबाणले आक्रमण गरी 5 जनाको हत्या गर्नुका साथै 2 जनालाई घाइते तुल्याएका छन्। राजधानी ओस्लोको दक्षिण पश्चिम कंग्सबर्गमा भएको सो घटनापछि प्रहरीले डेनमार्कका 37 वर्षीय पुरूषलाई शंकाको आधारमा पक्राउ गरेको छ। प्रहरीले सोही व्यक्तिले एक्लै आक्रमण गरेको अनुमान गर्दै सो घटना आतंककारी आक्रमण रहेको या नरहेको अनुसन्धान गर्ने बताएको छ।
नेपाल राष्ट्र बैंकले चाडपर्वको समयमा नोटलाई जतनसाथ प्रयोग गर्न अनुरोध गरेको छ। चाडपर्व, धार्मिक अनुष्ठान वा सामाजिक कार्य गर्दा नोटमा टीका लगाउने, दूध वा पानी पार्ने र नोटलाई कच्याक कुचुक पारेर राख्दा नोटको आयु घट्ने भएकाले नोटको जतनसाथ प्रयोग गर्न र सकेसम्म विद्युतीय माध्यमको प्रयोग गर्न बैंकले आग्रह गरेको हो। प्रति नोट छपाई खर्च 3-5 रूपियाँसम्म पर्ने र नोट छपाई गर्दा विदेशी मुद्रा खर्च हुने भएकाले नोटको जतनसाथ प्रयोग गर्न अनुरोध गरिएको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता नारायण प्रसाद पोखरेलले जानकारी दिनुभयो। नोटमा केरमेर गर्ने, लेख्ने, च्यात्ने वा जलाउने गरेमा 5,000 रूपियाँ जरिवाना र 3 वर्ष कैद सजाय हुने राष्ट्र बैंकले जनाएको छ। वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको असोज महिनामा लक्ष्य भन्दा 2,48,00,000,00,000 बढ़ी राजस्व संकलन गरेको छ। भन्सार विभागले असोज महिनामा 16,75,00,00,000 राजस्व संकलनको लक्ष्य दिएकोमा वीरगंज भन्सार कार्यालयले हालसम्म 2.48 अर्ब बढ़ी अर्थात 19.23 अर्ब राजस्व संकलन गरेको हो। पछिल्लो समय चार पाङ्ग्रे सवारी साधन र पेट्रोलियम पदार्थको आयातमा भएको वृद्धिले राजस्व संकलन बढ़ी भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो। दशैं बिदाको समयमा पनि फलफूल तरकारी माछा लगायतका कृषिजन्य उपज एवं रासायनिक मलको आयातमा भने कुनै समस्या नरहेको भन्सार कार्यालयले जनाएको छ। चितवनका पर्यटन व्यवसायीहरूले नेपाली पर्यटकलाई लक्षित गरी छुटका विभिन्न प्याकेजहरू सार्वजनिक गर्न थालेका छन्। कोरोनाका कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन आन्तरिक पर्यटकहरूलाई लक्षित गर्दै सौराहाका सबैजसो होटलले सहुलियत र छुटका प्याकेज अघि सारेका छन्। सौराहामा आन्तरिक पर्यटकको आगमन दर बढ़ाउन र पर्यटकलाई आकर्षित गर्नका लागि सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्दै छुटको अभियान शुरू भएको क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिनुभयो।
आर्थिक समाचारमा हुनुहुन्थ्यो अर्जुन श्रेष्ठ। अब मौसम सम्बन्धी जानकारी। देशलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनीय मौसम प्रणाली नभएकाले हाल पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशको प्रदेश नम्बर 1, प्रदेश नम्बर 2 बागमती प्रदेश तथा बाँकी प्रदेशको पहाड़ी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश 1 र बागमती प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 36.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16.7 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.8 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.7 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 35 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। बड़ा दशैं पर्व अन्तर्गत आज नवदुर्गा भवानीको विशेष पूजा आराधना गरी महानवमी पर्व मनाइयो। यस वर्षको विजयादशमीको टीकाको शुभ साहित भोलि बिहान 10:02 देशभर आज 455 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमणका कारण थप 8 जनाको मृत्यु। मुगुमा 32 जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन र ताइवानको काओसिवुङ शहरस्थित एक आवासीय भवनमा आग लागि हुँदा कम्तीमा 46 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजी भाषामा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।